यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संघीय संसदको दुवै सदनलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने। दुवै सदनको अधिवेशन आज राति 12 बजेदेखि अन्त्य हुने। नेपाली सेनाका अधिकृत क्याडेटहरूलाई कर्तव्यनिष्ठ र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार शाह पदमुक्त। नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थमा पुनः मूल्य वृद्धि र लेबनानमा इजरायली आक्रमण जारी। कूटनीतिक प्रयास बीच पनि मध्य पूर्वमा तनाव चर्किँदै।
जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको दुवै सदनको बैठकलाई सम्बोधन गर्नुहुनेछ। राष्ट्रपति पौडेलले आज अपरान्ह 3 बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने संघीय संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिनुभयो। नेपालको संविधानको धारा 95 मा राष्ट्रपतिले संघीय संसदको दुवै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्ने व्यवस्था उल्लेख छ। राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था रहेको छ। संघीय संसदको दुवै सदनको अधिवेशन आज राति 12 बजेदेखि अन्त्य हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 93 उपधारा 2 बमोजिम नेपाल सरकार मन्त्री परिषदको सिफारिशमा संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्ति अनुसार मन्त्री परिषदको 2082/24 सिफारिश बमोजिम आज राति 12 बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो। राष्ट्रपतिले नेपालको संविधानको धारा 93 उपधारा 1 बमोजिम नेपाल सरकार मन्त्री परिषदको सिफारिशमा चैत 19 गतेदेखि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार शाहलाई पदमुक्त गर्नुभएको छ। प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सिफारिश अनुसार हिजो शाहलाई पदबाट हटाउने निर्णय गर्नुभएको हो। लामो समयदेखि निष्क्रिय अवस्थामा राखिएकी स्वास्थ्य बीमा बोर्डको सदस्य रहेकी मन्त्री शाहकी श्रीमतीलाई शाह मन्त्री भएपछि पदीय मर्यादाको दुरूपयोग गरी पुनः नियमित काममा सक्रिय गराएको भन्दै रासोपाले हिजो नै कार्यवाहीका लागि प्रधानमन्त्री समक्ष सिफारिश गरेको थियो। रासोपाको केन्द्रीय अनुशासन आयोगले अध्ययन गरी शाहलाई कार्यवाही गर्नुपर्ने पार्टी समक्ष पेश गरेको थियो। रासोपाले शाहको यो गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच आउने देखिएको निष्कर्ष समेत निकालेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार शाह पदमुक्त भएपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी आफै लिनु भएको छ। प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति कार्यालयले मन्त्रीको जिम्मेवारी हेरफेर गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवनियुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन आग्रह गर्नुभएको छ। भक्तपुरको खरीपाटी स्थित नेपाली सैनिक प्रतिष्ठानमा हिजो आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त उक्त पद प्रदान कवा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले करिब 36 महिनाको कठिन प्रशिक्षण सफलतापूर्वक पूरा गरी अधिकृत पद प्राप्त गर्न सफल क्याडेटहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहले मातृभूमि र जनताप्रति पूर्ण समर्पित भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै सैनिक आचरण चेन अफ कमाण्ड र अनुशासनको दायरा भित्र रही सदैव आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड़ दिनुभयो। फरक सामाजिक पृष्ठभूमिका जवानहरूको नेतृत्व गर्दै एकीकृत र सक्षम टोली निर्माण गर्न नव आयुक्त अधिकृतहरू सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो। सो समारोहमा प्रधानमन्त्री शाहले उत्कृष्ट अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक खुकुरी तथा छड़ी प्रदान गर्नुभएको थियो। प्रतिनिधि सभाको उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रूबी कुमारी ठाकुरको उम्मेद्वारी दर्ता भएको छ। लामाको प्रस्तावकमा ज्ञानबहादुर साई तथा समर्थकमा ताहिर अली भाट, खुशबू ओली र भरत गिरी रहनु भएको छ भने ठाकुरको प्रस्तावकमा आर्यन राई तथा समर्थकमा अशोक कुमार चौधरी र अम्बिका देवी संग्रौला रहनु भएको संघीय संसद सचिवालयले जनाएको छ। सचिवालयको कार्यतालिका अनुसार हिजो बिहान 11 बजेदेखि 2 बजेसम्म कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधि सभा नियमावली 2079 नियम 8 उपनियम 2 बमोजिमको प्रस्तावको सूचना दर्ता गराउन समय निर्धारण गरिएको थियो। आज दिउँसो 4 बजे बस्ने सभाको बैठकमा प्रस्ताव निर्यार्थ प्रस्तुत गरिनेछ। संविधानत सभाको सभामुख र उपसभामुखमा फरक राजनीतिक दल र फरक लिंगबाट प्रतिनिधित्व गर्नुपर्ने व्यवस्था रहेको छ। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक हिजो रिहा हुनुभएको छ। जेएनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित उच्च स्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहनुभएका उहाँहरू हिजो रिहा हुनुभएको हो। रिहा भए पनि नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि केही दिन अस्पतालमै रहनुहुने भएको छ। उहाँ पक्राउ परेदेखि नै अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबीच हिजो सिंहदरबारमा भेटवार्ता भएको छ। सभामुखमा अर्याल निर्वाचित भएपछि उहाँहरूबीच हिजो औपचारिक भेटवार्ता भएको हो। भेटमा अध्यक्ष दाहालले सभामुख अर्याललाई बधाईसहित कार्यकालको सफलताको शुभकामना दिनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा रहेको संघीय संसदको संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने कार्यक्रम पनि रहेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट इलेक्ट्रिक सिगरेट भेपभित्र अवैध सुन राखी सुन तस्करी गरेको प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरासहित 28 विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले महरासँगै विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरूण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिका प्रसाद खनाल, भन्सार अधिकृतहरू रमेश कुमार खतिवड़ा र शुभेन्द्र श्रेष्ठ, नायब सुब्बाहरू सुबडा प्रभा केसी, भुवनराज घिमिरे, उमेश प्रसाद कोइराला, रेवन्त खड्का र मधुसूदन पोखरेल विरूद्ध मुद्दा दायर गरेको हो। सोही प्रकरणमा राहुल भन्ने, रेशम मोहरा, निर्मल कुमार विक, लोकेन्द्र कुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेद प्रसाद अग्रवाल, रामकेशव थापा छेत्री, अमृत कार्की, निमा गुरूङ, प्रेरणा थापा, ललिता थापा विरूद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। सरकारले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा मेडिकल शिक्षा अध्यापनका लागि आवश्यक तयारी अगाडि बढ़ाएको छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीका अनुसार आगामी शैक्षिक सत्रदेखि चारवटा शैक्षिक कार्यक्रमको संचालनको तयारी भइरहेको छ। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
नेपालमा चिकित्सा शिक्षा पढ़ाई शुरू भएको 50 वर्षपछि सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षा अध्यापनको तयारी थालिएको हो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीका अनुसार आगामी शैक्षिक सत्रदेखि चारवटा कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ। पहिलो चरणमा एमबीबीएस, बीएससी नर्सिङ, एमएलटी, अस्टोमेट्रिकमा गरी 120 जना विद्यार्थी भर्ना गर्ने सरकारी लक्ष्य रहेको छ। स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डाक्टर खेमराज जोशी,
आउँदो शैक्षिक सत्र 2083 मेडिकल शिक्षाका चारवटा कार्यक्रमहरू एमबीबीएसमा 50 जना, बीएससी नर्सिङमा 30 जना, बीएससी एमएलटीमा जना र बीएससी अप्टोमेट्रीमा चाहिँ 20 जना विद्यार्थी भर्ना गर्ने लक्ष्य अनुरूप हामीले चिकित्सा शिक्षा आयोगमा सेल्फ एप्राइजल फर्म भरेर पेश गरिसकेका छौँ।
मेडिकल शिक्षा अध्यापनको तयारीसँगै विश्वविद्यालयले आवश्यक पर्ने जनशक्ति छनौटको प्रक्रिया समेत अघि बढाएको छ। मेडिकल शिक्षाका लागि प्राध्यापक, सह प्राध्यापक, उप प्राध्यापक गरी 77 जना आवश्यक पर्ने र आगामी जेठ महिनामा नियुक्ति दिने गरी जनशक्ति छनौटको काम भइरहेको विश्वविद्यालयका रजिस्ट्रार जोशीको भनाइ छ।
शिक्षक जनसङ्ख्या, प्राध्यापक, सह प्राध्यापक र उप प्राध्यापक जुन चाहिँ क्लिनिकल र बेसिक साइन्सका फेकल्टीहरूको विज्ञापन गरेर निवेदन माग गरिसकेका छौँ। जेठदेखि नै उहाँहरूलाई नियुक्ति दिई शैक्षिक कार्यक्रमहरूको पनि जिम्मेवारी दिने सोच बनाएका छौँ।
मेडिकल शिक्षा अध्यापनका लागि भनेर गेटा अस्पतालको स्तर उन्नति गरिने भएको छ। आगामी वर्षदेखि गेटामा 300 शैयाको अस्पताल पूर्ण रूपमा सञ्चालनमा ल्याउने सरकारी योजना रहेको छ। अस्पताल सञ्चालन, मेडिकल शिक्षा अध्यापन लगायतका कार्यक्रम सञ्चालन गर्नका लागि 2,53 करोड़ बजेट माग गरिएको विश्वविद्यालयले जनाएको छ। सरकारले गेटामा करिब 7 अर्बको लगानीमा भौतिक पूर्वाधारका संरचना निर्माण पूरा गरेको छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो जगत साउद। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा सामाजिक न्यायलाई ख्याल गर्दै ग्रामीण र दुर्गम क्षेत्रका जनताको सेवालाई ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकले प्रत्यक्ष अनुभव र लाभ प्राप्त गर्ने गरी कार्यक्रम तर्जुमा र नवप्रवर्तनका कार्यक्रम ल्याउन सुझाव दिनुभएको केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिनुभयो। वैकल्पिक ऊर्जा विकास समितिको 111 बोर्ड बैठकमा ऊर्जा मन्त्री श्रेष्ठले हिजो वस्तुगत र वैज्ञानिक रूपमा योजना, कार्यक्रम र बजेट तय गर्न निर्देशन गर्नुभएको थियो। नेपाल पर्यटन बोर्डले मध्य पूर्वमा चर्किएको संकटले नेपालको प्रमुख स्रोत बजार, हवाई सम्पर्क र पर्यटक आगमनमा पार्ने असर न्यूनीकरणका लागि वैकल्पिक रणनीतिबारे छलफल गरेको छ। बोर्डले हिजो आयोजना गरेको मध्य पूर्व संकट र यसको नेपाली पर्यटनमा प्रभाव विषयक कार्यक्रममा सरकारवालाले संकटलाई चुनौती मात्र नभई अवसरका रूपमा समेत लिनुपर्ने धारणा राख्नु भएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मध्य पूर्व क्षेत्र नेपालको प्रमुख पर्यटन स्रोत बजार मध्ये एक भएको, युरोप र अमेरिकी पर्यटक आगमनको प्रस्थान बिन्दु भएकाले यस संकटले हवाई सम्पर्क र पर्यटक आगमनमा असर पुर्याउने बताउनुभयो। उहाँले संकटले चुनौतीसँगै अवसर पनि ल्याउने उल्लेख गर्दै पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका लागि सरकार दृढ़ रहेको बताउनुभयो। चन्द्रगिरी नगरपालिका 2 नागढुङ्गा चेकपोस्टमा लागू पदार्थ सेवन लापसे गरेर सार्वजनिक सवारी साधन चलाउने 6 जनालाई हिजो प्रहरीले नियन्त्रणमा लिएको छ। हिजो गरिएको जाँचमा लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने ट्रक चालक 4 जना, सार्वजनिक यात्रुवाहक सवारी साधन भाड़ाका बस चालक 1 जना, माइक्रो बस चालक 1 जना गरी 6 जनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय समुदायका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हिजो एकै दिन 51 फर्ममा अनुगमन गरेको छ। पछिल्ला दिनमा विभागले ठूलो मात्रामा व्यावसायिक फर्म उद्योग तथा प्रतिष्ठानमा अनुगमन गर्दै आएको छ। बिल बिजक जारी गरे नगरेको, अखाद्य वस्तु बिक्री वितरण गरे नगरेको, कालो बजारी नियन्त्रण तथा अधिकतम खुद्रा मूल्य राखे नराखेको लगायतका विषयमा विभागले अनुगमनका क्रममा हेर्ने गरेको छ। हिजो स्थलगत अनुगमन गरिएका अधिकांश फर्मलाई विभागले सुधारात्मक निर्देशन दिएको छ। बेनी नगरपालिका 9 जलेश्वर नजिकै हिजो अपरान्ह भएको इलेक्ट्रिक भ्यान दुर्घटनामा भारतीय तीर्थयात्री सहित 6 घाइते भएका छन्। मुस्ताङको मुक्तिनाथ दर्शन गरी फर्कदै गरेका भारतीय तीर्थयात्री चढ़ेको G1J8436 नम्बरको इभी बेनी जोमसोम कोरला सड़कमा पर्ने जलेश्वरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ज्येष्ठ नागरिकका लागि दिवा सेवा सञ्चालन तथा अपाङ्ग असहायका लागि अक्षय कोष स्थापना गर्ने उद्देश्यले बागलुङमा श्रीमद भागवत महापुराण सञ्चालन गरिएको छ। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङको आयोजनामा यही चैत 21 गतेदेखि महापुराण सञ्चालन भइरहेको छ। बागलुङबाट संवाददाता कोपिला कणेलको रिपोर्ट।
बागलुङमा विभिन्न कारणले अपहेलनामा परेका ज्येष्ठ नागरिकका लागि दिवा सेवा र अपाङ्ग असहाय र विभिन्न खालका हिंसा पीड़ितलाई सेवा प्रदान गर्ने उद्देश्यले महापुराण सञ्चालन गरिएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष लीला देवी खड्का बताउनुहुन्छ।
ज्येष्ठ दिवा सेवा अशक्त असहाय अपाङ्गहरूको कल्याणार्थ कोषको स्थापना गर्ने उद्देश्यले शुभारम्भ गरेका हौ। खेलको माध्यमबाट हुन्छ कि भजनको माध्यमबाट हुन्छ कि अनुभव आदान प्रदान हुन्छ कि उहाँहरूलाई मनोरञ्जन दिएर उहाँहरूलाई माया प्रेम दिएर दिवा सेवा उद्देश्य हो यो।
ज्येष्ठ नागरिक ज्ञान सिप र अनुभवका धनी हुन्छन् तर ढल्किन्दो उमेरमा एक्लोपन स्वास्थ्य समस्या दैनिक हेरचाह र मनोरञ्जनको अभावबाट मानसिक अवस्थामा कमी आउन सक्छ। उमेर ढल्किँदै जाँदा बुढ्यौलीमा हुने न्यास्रोपना कम गर्नका लागि ज्येष्ठ नागरिकका लागि दिवा सेवा सञ्चालन गर्नु प्रशंसनीय कार्य भएको बताउनुहुन्छ ज्येष्ठ नागरिक हीरा बहादुर केसी।
अहिलेको परिवेक्ष्यमा सम्पूर्ण घर परिवारमा र वृद्धा वृद्धाहरूको अवस्था साह्रै नाजुक देखिन्छ। भुल्ने वातावरण पनि घर परिवारमा नहुन सक्छ। यस माघेबाट उठेको रकमबाट अशक्तहरू वृद्धा वृद्धाहरूका लागि दिवा सेवा सञ्चालन गर्न विभिन्न खालका कथा प्रवचनहरू धार्मिक आर्थिक सामाजिक सांस्कृतिक कुराहरू र पुराना उनका बितेर गएका कुराहरूको स्मरणहरू अनुभवहरूलाई आदान प्रदान गर्दा न्यासपनालाई मनोरञ्जनयुक्त राम्रो वातावरण गराउँदाखेर उनीहरूको आयुको पनि वृद्धि हुन्छ र उनीहरूमा भएको मनको तरङ्गहरूलाई शान्त हुन्छ।
यस महापुराणबाट करिब 1 करोड़ संकलन गर्ने लक्ष्य रहेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष सुमन बाँसकोटाको भनाई छ।
1 करोड़ हो उठाउने लक्ष्य भनेको। 15 लाख भइसकेको छ हाम्रो टेन्टेटिभ खर्च। यो सबै गर्दाखेरि अपाङ्ग असहायहरूको लागि केही अक्षय कोष पनि जम्मा गरेर हामीले सञ्चालन गर्ने चाहिँ उद्देश्य राखेका।
बढ्दो शहरीकरण, वैदेशिक रोजगार र विभिन्न कारणले एकल जीवन जिउन बाध्य ज्येष्ठ नागरिकको हेरचाह र सुरक्षाका लागि सरकारवालाको ध्यान जानुपर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो कोपिला कण्डेल। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतार चढ़ाव भइरहेको उल्लेख गर्दै निगमले मूल्य वृद्धि गरेको हो। निगमले गएराती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढ़ाएको हो। निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर 17 र डिजेल र मट्टीतेलमा प्रति लिटर 25-25 दरले मूल्य वृद्धि गरेको हो। यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर 100 दरले वृद्धि गरिएको छ। निगमका अनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर 6 दरले वृद्धि गरिएको छ। नयाँ मूल्य सूची अनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर 219 पुगेको छ। त्यसैगरी डिजेल र मट्टीतेल प्रति लिटर 207 पुगेको छ। पुगेको छ। खाना पकाउने एलपी ग्यास प्रति सिलिण्डर 2010 पुगेको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर 257 कायम गरिएको छ। जनमत बाङ्मय प्रतिष्ठान बनेपाले आफ्नो 42 वार्षिक उत्सवका अवसरमा विभिन्न स्रष्टालाई हिजो सम्मान गरेको छ। सम्मानित हुनेहरूमा वरिष्ठ राजनीतिज्ञ एवं साहित्यकार मोहन विक्रम सिंह, प्राध्यापक डाक्टर चुडामणि बन्धु, प्राध्यापक डाक्टर बीणा पौडेल, लोक तथा देउडा गायक नन्द कृष्ण जोशी, भारतीय कवि कविता लामा लगायत हुनुहुन्छ। अमेरिका र इरान बीच पाकिस्तानमा वार्ताको तयारी भइरहेका बेला इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ। इजरायलले एकै दिन देशभर गरिएका आक्रमणमा 300 भन्दा बढ़ीको मृत्यु भएको छ भने कम्तीमा 1150 जना घाइते भएका छन्। विश्व स्वास्थ्य संगठनका महानिर्देशकले बेरूत क्षेत्रका प्रमुख अस्पताल खाली गराउने इजरायली आदेश फिर्ता लिन आग्रह गर्नुभएको छ। लगातारको आक्रमणका कारण लेबनानको स्वास्थ्य प्रणालीमा गम्भीर दबाव परेको बताइएको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विराम पालना नगरेर कूटनीतिक प्रयास विफल बनाइरहेको आरोप लगाउनु भएको छ। उहाँले अमेरिका यस्तो अवस्थालाई निरन्तरता दिन तयार भए त्यसले आफ्नै अर्थतन्त्रमा असर पार्न सक्ने चेतावनी पनि दिनुभयो। यता इजरायलका प्रधानमन्त्री नेतान्याहुले लेबनानसँग प्रत्यक्ष वार्ता शुरू गर्न निर्देशन दिएको बताउनु भएको छ। तर इजरायली संचार माध्यमका अनुसार त्यहाँका रक्षा मन्त्रीले युद्ध रोक्ने कुनै योजना नरहेको संकेत दिएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल पर्यटन बोर्डले आयोजना गरेको मध्यपुर संकट र यसको नेपाली पर्यटनमा प्रभाव विषयक अन्तर्क्रियामा सरोकारवालाहरूले संकटलाई चुनौती मात्र नभई अवसरका रूपमा समेत लिनुपर्ने बताएका छन्। बोर्डले बिहिबार आयोजना गरेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले मध्यपूर्व क्षेत्र नेपालको प्रमुख पर्यटन स्रोत बजार मध्ये एक भएको बताउनुभयो। उहाँले यूरोप तथा अमेरिकी पर्यटक आगमनको गेटवेका रूपमा मध्यपूर्व क्षेत्र भएकाले यस संकटले हवाई सम्पर्क र पर्यटक आगमनमा असर पुर्याउने बताउनुभयो। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले वर्तमान पर्यटकको आगमन स्थितिलाई घट्न नदिने गरी लाग्नुपर्ने बताउनुभयो। त्यस्तै गरी कार्यक्रममा ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टानका अध्यक्ष सागर पाण्डे, होटल एसोसिएशन नेपाल हानका अध्यक्ष विनायक शाह, नेपाल एसोसिएशन अफ टूर अपरेटर्स नाटोका अध्यक्ष विश्वेश श्रेष्ठ लगायतले अहिलेको परिवेशमा पर्यटक बोक्ने उडानलाई सहुलियत दिनुपर्ने धारणा राख्नुभयो। स्थानीय उत्पादनको बजार प्रवर्धन तथा सांस्कृतिक परम्पराको प्रचार प्रसार र जगेर्नाका लागि बिहिबारदेखि भक्तपुरमा औद्योगिक सांस्कृतिक पर्यटन कृषि तथा व्यापार महोत्सव शुरू भएको छ। भक्तपुरको सल्लाघारीमा आयोजना गरिएको महोत्सवमा हस्तकला, काष्ठकलाका सामग्री, माटोका भाँडाकुँडा, स्थानीय घरेलु उत्पादन, अटोमोबाइल, विद्युतीय मेसिन, कृषि औजार लगायतका सामग्रीहरू प्रदर्शनमा राखिएका छन्। यस्तै मनोरञ्जनका लागि चर्चित गायक गायिकाका सांगीतिक प्रस्तुति समेत राखिएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले बताउनुभयो। नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको सल्लाघारी महोत्सव वैशाख 6 गतेसम्म चल्नेछ। बुधबार 45.12 अंकले बढ़ेको शेयर बजार बिहिबार पनि 48.71 अंकले बढ़ेको छ। बिहिबार शेयर बजार मापक नेप्से परिसूचक 2851 अंकमा पुगेको छ। वर्तमान सरकार गठन भएसँगै सम्पत्ति शुद्धिकरणको अनुसन्धानका क्रममा व्यवसायहरू पनि पक्रिन थालेपछि निरन्तर घट्दै गएको शेयर बजार अर्थमन्त्री डाक्टर स्वर्णिम आगले सरकार पूँजी बजार र निजी क्षेत्र मैत्री रहेको विश्वास दिलाउनु भएपछि अहिले बढ़दो क्रममा देखिएको छ। दैनिक जीवनमा आवश्यक प्राय सबै वस्तु पाउन सकिने काठमाण्डुको असन क्षेत्रमा आगामी वैशाख 5 गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरिने भएको छ। यसले काठमाण्डुको असन क्षेत्रको सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढ़ने विश्वास लिइएको छ। असन क्षेत्रमा किनमेलका लागि हरेक दिन उपभोक्ताको ठूलो घुइँचो लाग्ने गर्दछ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार अजय बमबाट।
त्रिभुवन आर्मी क्लबले पीएम कपमा सुदूरपश्चिम प्रदेशलाई 7 विकेटले हराएको छ। यो हारले फाइनलमा पुग्ने दाउमा रहेको सुदूरपश्चिमलाई धक्का लागेको छ। सुदूरपश्चिमको हारको कारण खराब ब्याटिङ प्रदर्शन रह्यो। आर्मीको जितमा विनोदको शतक र बसीर अहमदको 5 विकेटको उत्कृष्ट बलिङ प्रमुख रह्यो। जितको लागि 151 रनको सहज विजय लक्ष्य आर्मीले 20.2 ओभरमा 3 विकेटको नोक्सानीमा पूरा गरे। त्यसअघि जनकपुरको राम जानकी मल्टिपर्पोज स्टेडियममा पहिले ब्याटिङ गरेको सुदूर 38 ओभर 1 बलमा सबै विकेट गुमाएर 150 रन बनाए। 7 खेलमा आर्मीको यो 6ठ जित हो। 13 अङ्कसहित आर्मीले अग्रता बढाउँदै फाइनलमा पुग्ने सम्भावनालाई मजबुत बनाएको छ। 8 खेलबाट 10 अङ्क बनाएको सुदूर दोस्रो स्थानमा कायमै रहेको छ। हारमा सुदूरले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ। अर्को खेलमा कर्णाली प्रदेशलाई 48 रनले हराउँदै नेपाल पुलिस क्लबले 4थो जित निकालेको छ। ललित राजवंशीको 5 विकेटको उत्कृष्ट बलिङले कर्णालीलाई 48 रनले हराएको हो। जितको लागि 262 रनको लक्ष्य पछ्याएको कर्णाली 45.2 ओभरमा सबै विकेट गुमाएर 213 रनमा रोकियो। त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले 50 ओभरमा 8 विकेट गुमाउँदै 261 रन बनाए। पुलिसको यो 7औं खेलमा 4थो जित हो। 9 अङ्कसहित अङ्क तालिकाको तेस्रो स्थानमा रहेको पुलिसले यो जितमा फाइनल पुग्ने सम्भावनालाई कायमै राखेको छ। लिग चरणबाट बाहिरिसकेको कर्णालीको यो 8औं खेलमा 6ठ हार हो। कर्णाली 3 अङ्कसहित 9 स्थानमा छ। पाकिस्तान महिला फुटबल टोलीले भारतमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनशीपबाट नाम फिर्ता लिएको छ। द टाइम्स अफ इण्डियाको रिपोर्ट अनुसार दुई देशबीच जारी राजनीतिक तनावका कारण पाकिस्तानले प्रतियोगितामा सहभागी नहुने निर्णय गरेको हो। अब प्रतियोगितामा 6 टोली मात्रै सहभागी हुनेछन्। यसअघि दक्षिण एसियाली फुटबल महासंघ साफले 7 सदस्यीय राष्ट्रको सहभागिता रहने जनाएको थियो। साफले यस प्रतियोगितालाई दक्षिण एसियाको मुख्य महिला फुटबल प्रतियोगिता मध्ये एक बनाउने लक्ष्य राखेको थियो। साफ महिला च्याम्पियनशीप 25 मेदेखि 7 जुनसम्म भारतको गोवामा आयोजना हुनेछ। अब प्रतियोगितामा साबिक विजेता बंगलादेशसँगै उपविजेता नेपाल, भारत, भूटान, श्रीलंका र मालदिव सहभागी हुनेछन्।
अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेशका पहाड़ी र हिमाली भूभाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 22.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10.2 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:39 भयो भने सूर्यास्त भरे साँझ 6:32 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको दुवै सदनलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने। दुवै सदनको अधिवेशन आज राति 12 बजेदेखि अन्त्य हुने। नेपाली सेनाका अधिकृत क्याडेटहरूलाई कर्तव्य निष्ठ र जिम्मेवार भएर राष्ट्र सेवामा समर्पित हुन प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार शाह पदमुक्त। नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थमा पुनः मूल्य वृद्धि र लेबनानमा इजरायली आक्रमण जारी। कूटनीतिक प्रयासबीच पनि मध्य पूर्वमा तनाव थप चर्किँदै। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।